الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام آسان درس قرآن میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو قرآن مجید فرقان حمید پڑھنے سمجھنے اور اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے، ایک دن میں جو مجھ پر 1000 مرتبہ درود بھیجے وہ اس وقت تک مرے گا نہیں جب تک جنت میں اپنا ٹھکانہ نہ دیکھ لے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ اس پروگرام میں بترتیب آیات مبارکہ اور ان کے ترجمہ تفسیر آسان فہم تفسیر کا سلسلہ جاری ہے، اور الحمدللہ یہ سلسلہ چلتے ہوئے سورۃ الاعراف 8ویں پارے تک پہنچا ہے۔ آج اس کی آیت نمبر 54 سے اپنے درس کا آغاز کریں گے۔ ہمارے ساتھ آپ پروگرام میں اول تاخیر شامل رہیں گے تو قرآن مجید فرقان حمید کی کئی آیات مبارکہ جن کا ترجمہ تفسیر سیکھنے کو ملے گا۔ اللہ پاک ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، ان ربکم اللہ الذی خلق السماوات والارض فی 6 ایام ثم استوى علی العرش یغشی اللیل النہار یطلبہ حسیسا والشمس والقمر والنجوم مسخرات بامری الی لہ الخلق والامر تبارک اللہ رب العالمین۔ ترجمہ کنز العرفان، بے شک تمہارا رب اللہ ہے جس نے آسمان اور زمین 6 دن میں بنائے، پھر عرش پر استوا فرمایا جیسا اس کی شان کے لائق ہے، رات دن کو ایک دوسرے سے ڈھانپ دیتا ہے کہ ایک دوسرے کے پیچھے جل جل چلا آ رہا ہے، اور اس نے سورج اور چاند اور ستاروں کو بنایا اس حال میں کہ سب اس کے حکم کے پابند ہیں۔ سن لو، پیدا کرنا اور تمام کاموں میں تصرف کرنا اسی کے لائق، اللہ بڑی برکت والا جو سارے جہانوں کا رب ہے۔ اس سے پہلے آیات مبارکہ جس میں قیامت اور اس کے احوال کا بیان، کہ مشرکین اور کافر جو قیامت کے وقوع اور قیامت قائم ہونے میں وہ شک میں، اور وہ اسی شک کی بنیاد پر اور بلکہ اس کا انکار کرتے واضح کہ قیامت کیسے آ سکتی ہے، کیسے ہو سکتا ہے مرے ہوئے انسان دوبارہ زندہ ہو جائیں اور حشر نشر ہو، وہ تو ان چیزوں کو مانتے نہیں۔ تو قیامت کے حوالے سے، جنت دوزخ کے حوالے سے ان واقعات کو بیان فرمایا، اور پھر آگے یہ ارشاد فرمایا کہ تمہارا رب وہ ہے کہ جس نے زمین اور آسمان کو 6 دنوں میں پیدا کیا۔ اچھا، زمین اور آسمان کو 6 دنوں میں پیدا کرنا، یہ بھی اللہ کے کاموں میں بڑی حکمت ہے۔ رب چاہے تو فوراً فرمائے تو فوراً سب کچھ ہو جائے، لیکن اللہ پاک نے یہ لوگوں کی تعلیم کے لیے کہ رب قادر مطلق ہے، چاہے تو جھٹ پٹ میں سب کچھ ہو جائے، ایک لمحے میں ہو جائے، کن فیکون کی شان ہے اللہ کی۔ مگر اللہ تعالیٰ نے 6 دنوں میں ایک ٹھہراؤ کے ساتھ، یعنی یہ زمین اور آسمان کو بنایا، ان کو پیدا کیا ہے تاکہ ہم بھی اپنے کاموں کے اندر سے جلد بازیاں ختم کر دیں، کہ جلد بازیاں کرے آدمی اور کام گڑبڑ کرتا رہے، کام خراب کرتا رہے، اس لیے جلد بازی کی باقاعدہ روایات میں وہ مذمت موجود ہے کہ ہر کام میں جلد بازی وہ اچھی نہیں۔ تو اللہ پاک نے 6 دنوں میں بنایا۔ اچھا، 6 دنوں میں بنانے میں ایک اور حکمت یہ تھی کہ ایسا نہیں ہے کہ دفعتاً ایک ساتھ اچانک زمین آسمان بن گئے، ورنہ لوگ یہی کہہ سکتے تھے کہ یہ کوئی حادثہ ہوا کہ زمین آسمان بن گئے۔ تو اللہ نے 6 دنوں میں ان کو پیدا کیا اور ان کو بنایا، کہ جس رب نے زمین اور آسمان کو بنایا ہے وہی رب قیامت قائم کرے گا، وہی رب قیامت قائم کرے گا، اور وہ قادر مطلق ہے اس بات پر۔ آگے ارشاد فرمایا، ثم استوى علی العرش، پھر عرش پر جیسا اس کی شان کے لائق ہے اللہ نے استیوا فرمایا۔ یاد رکھے کچھ آیات مبارکہ ہیں جن کو آیات متشابہات کہا جاتا ہے، یعنی جو ظاہراً اس کا معنی ہے وہ حقیقتاً وہ مقصود نہیں ہے، और इससे मुराद इसीलिए वो इस्तिवा फरमाया, इससे क्या मुराद लिया कि रब तबारक व ताला मकान से, रब ताला बैठने से, उठने से, चलने फिरने से, रब ताला इन चीज़ों से पाक है। तो अर्श पर अल्लाह ने इस्तिवा फरमाया तो इसके मुतअद्दद माने बयान किए गए कि ये यहाँ पर इस्तिवा वो किन मानों में। तो एक ये माना बयान किया कि इस्तिवा से यहाँ पे मुराद कहरो गलबा है कि अर्श वो सारी मखलूकात में सबसे ऊपर है, तो अल्लाह ताला उस पर भी कादर मुतलक है और गालिब है, काहिर है, तो इन माना के अतबार से इस्तिवा फरमाया। दूसरा, यहाँ पे इस्तिवा से मुराद उलूव, यानी उलूव अल्लाह पाक की सिफत है और इससे मुराद उलूवे मकान नहीं बल्कि उलूवे मालकियत व सुल्तान के, रब तबारक व ताला जो के अर्श का भी मालिक है, मुख्तार है और हर चीज को पैदा करने वाला है। और एक माना इसका यह है कस्त और इरादा, यानी अल्लाह पाक ने जमीन और आसमान को तो बनाया है, फिर कस्त और इरादा फरमाया अर्श को बनाने का, तो रब ताला ने अर्श को बनाया। तो ये आयते मुबारका भी अल्लाह पाक के कादर मुतलक होने पर और इससे जो दलील वो बयान करना मकसूद है कि रब ताला जब इन चीज़ों को पैदा किया है और बनाया है तो अल्लाह पाक कियामत भी कायम करने पर कादिर है। आगे फरमाया उदउ रब्बकुम तदर्रुअन व खुफिया इन्नहु ला युहिब्बुल मुअतदीन। इरशाद फरमाया अपने रब से गिड़गिड़ाते हुए और आहिस्ता आवाज से दुआ करो, बेशक वो हद से बढ़ने वाले को पसंद नहीं फरमाता, हद से बढ़ने वाले को पसंद नहीं फरमाता। दुआ का मतलब है खैर तलब करना, यानी बंदा दुआ में अपने आप को आजिज के बैर जो मांग रहा है वो आजिज है, तो वो बंदा है और ये बंदगी है कि अल्लाह से मांगे, इसीलिए दुआ को इबादत भी कहा गया, बल्कि अद्दुआ मुखुल इबादा, इबादत का भी मगज कहा गया दुआ को, दुआ को मोमिन का हथियार कहा गया। तो दुआ मांगो और कैसे, गिड़गिड़ाते हुए और आहिस्ता ये रब से दुआ मांगो, चाहे आदमी मजमे में है चाहे तन्हाई में है, अल्लाह से दुआ मांगे। और बाद उकात तो मजमों की ऊंची आवाज की दुआओं से ज्यादा बेहतर वो दुआ हो जाती है कि जो आहिस्ता मांगी जाती है। जी हाँ बिल्कुल, इज नादा रब्बहू निदा अन खफिया, हजरत ज़करिया अलैहि सलाम ने आहिस्ता से दुआ मांगी। इसके तहत ये रिवायात को बयान किया गया है कि आहिस्ता दुआ मांगना बाद उकात 70 बुलंद आवाज की दुआओं के बराबर हो जाती है। तो इसलिए आहिस्ता दुआ ये तन्हाई की दुआ भी मुराद है कि आदमी ये नहीं कि सिर्फ मजमा था तो उसने दुआ मांगी, लेकिन अपने आप को अल्लाह की बारगाह में पेश करके तन्हाई की दुआ नहीं मांगता, इस तरह अगर ये दुआ नहीं मांगता तो ये अंदाज मुनासिब नहीं है। हम चाहे मजमे में हो, इज्तिमाई सूरत में हो या तन्हाइयों में हो, रब से दुआ हमें मांगनी चाहिए। अच्छा, जो यहाँ इरशाद फरमाया हद से ना बढ़े, हद से बढ़ने वालों को अल्लाह पसंद नहीं फरमाता। हद से बढ़ना क्या होता है, दुआ में हद से बढ़ना क्या होता है? एक हद से बढ़ने के ये है कि आदमी वो मकाम मर्तबे तलब करे जो उसके लिए नहीं है, तो उसने जो मकाम जो शान अंबियाए कराम अलैहिस्सलाम के लिए, तो वो गैर नबी के लिए नहीं है, ये मांगे। दूसरा ये है कि हद से बढ़ना कि आम तौर पे जो चीज़ें मुहाल है, नामुमकिन है या करीब नामुमकिन हो, उन चीज़ों के बारे में दुआ मांगे। अच्छा, आम कोई लंबा है तो वो कहे कि मेरा कद यूं हो जाए, हमेशा हमेशा आफियत सलामती, कभी कोई बीमारी ना आए, कभी कुछ ये ना आए, इस तरह की दुआएं मांगना, ये भी हद से बढ़ना है, यानी ये भी मना किया गया है कि हम इस तरह की शिद्दत वाली ये दुआएं करें। वैसे दुआ करना ठीक है, अल्लाह आफियत दे, सलामती दे, मगर इतनी कुयुदात के साथ कि या अल्लाह कभी भी कोई दुख ना पास आए, कभी भी कोई मर्ज ना आए, कभी कोई आर्जा ही ना आए, ना बुखार हो, ना नजला हो, ना जिस्म दर्द हो, ना कुछ और हो, कभी भी ना हो, तो ये भी दुआ में गोया कि आप हद से बढ़ रहे। तो अल्लाह से आफियत मांगनी चाहिए, सलामती मांगनी चाहिए, मगर इस तरह की दुआएं, ये भी हमें ममानत फरमाया गया। इसी तरीके से नाजायज चीज़ों की दुआएं मांगना, रिश्तेदारी कता तौलकी की दुआ मांगना, रिश्तेदारी तोड़ने की, कता तौलकी करने की, गुनाह के कामों की, नाजायज कामों की ये तमन्नाएं, ये दुआएं, ये भी हद से बढ़ना है, तो हमें इन चीज़ों से भी अपने आप को बचाना है। आगे फरमाया वला तुफ्सिदु फिल अर्द बादा इस्लाहिहा वदउहु खौफन व तमअ इन रहमतुल्लाहि करीबुम मिनल मुहसिनीन। और जमीन में उसकी इस्लाह के बाद फसाद बर्पा न करो और अल्लाह से दुआ करो डरते हुए और तमा करते हुए, बेशक अल्लाह की रहमत नेक लोगों के करीब है। यानी ज़मीन में हक जब वाज़े हो चुका है तो अंबिया इकराम की जो दावत है, उनकी जो तबलीग है, ये जब बता चुके, अब उसके बाद भी कुफर और शिर्क को फैलाना, तो इस्लाह के बाद अब ज़मीन में कोई फसाद ना फैलाए। आगे फरमाया वदउहु खौफन व तमअ, अल्लाह से मांगो। कैसे मांगना है? डरते हुए भी और तमा करते हुए भी। दिल में हो कि मेरी दुआ कबूल भी हो लेकिन साथ अल्लाह का डर भी हो, तो ये वो दुआ है कि जिसमें अल्लाह की रहमत पे उम्मीद भी है और रब का खौफ भी है। कुछ बेखौफी वाले हो जाते हैं कि खौफ माइनस सिर्फ रहमत की उम्मीद, और कुछ ऐसे हैं कि जो रहमत की उम्मीद से भी नहीं रहते, बिल्कुल वो मायूसी की तरफ चले जाते हैं। हमें दरमियानी राह इख्तियार करनी है, और ये भी अदब, ये कुरान पाक की सूरह मुबारका और इस आयत में अल्लाह ने दुआ का हमें ये फरमा दिया है। वहुवल्लज़ी युरसिलु रियाहा बुशरन बैना यदै रहमती हत्ता इज़ा अक़ल्लत सहाबन सिक़ालन सुक़नाहु लिबलदिन मय्यितिन फ़अंज़लना बिहिल मा फ़अख़रजना बिही मिन कुल्लिस समरात कज़ालिका नुख़रिजुल मौता लअल्लकुम तज़क्करून। और वही है जो हवाओं को इस हाल में भेजता है कि उसकी रहमत के आगे आगे खुशखबरी दे रही होती है, यहाँ तक कि जब वो हवाएं भारी बादल को उठा लाती हैं तो हम उस बादल को किसी मुर्दा शहर की तरफ चलाते हैं, फिर मुर्दा शहर में पानी उतारते हैं तो उस पानी के जरिए हर तरह के फल निकालते हैं। इसी तरह हम मुर्दों को निकालेंगे, ये बयान इसलिए है ताकि तुम नसीहत हासिल करो। सुभान अल्लाह। इस आयत से कबल अल्लाह पाक ने तो अपनी तौहीद वहदानियत और अपनी कुदरत पर जमीन आसमान का बनाना, अर्श की तरफ इस्तेवा फरमाना, इसका जिक्र फरमाया। यहां पर जो इरशाद फरमाया कि वही है रब कि जो हवाओं को चलाता है, वही है रब जो हवाओं को चलाता है, वो जो खुशखबरी लेकर आ रही होती, यानी जब हवाएं चलती हैं, जब वो खास ये हवाएं चलती हैं तो पता है कि अब बादल आ रहे और बादल पानी लेकर आ रहे। अब जब पानी पड़ता है और फिर उस जमीन पर फल उगना शुरू हो जाते हैं, हर तरफ हरियाली ही हरियाली हो जाती है, तो जैसे मुर्दा में से फल निकाल लिए, यानी हरियाली हो गई, उसका नफा लोगों को मिल गया। अल्लाह पाक फरमा रहा है कि अल्लाह पाक ऐसे ही मुर्दों को भी निकालेगा, यानी क्यामत को भी कायम फरमाएगा। जब यहां बंजर और मुर्दा जमीन में अल्लाह ने यह ताकत और जान डाल दी है, तो फिर अल्लाह पाक वहां भी ऐसे ही उन मुर्दों को जिंदा करेगा, भले वो खत्म हो चुके, फना हो चुके हैं, मगर अल्लाह उन्हें जिंदगी अता फरमाएगा। रब ताला इन चीजों पर कादिर है। आगे फरमाया वल बलदु तय्यिब यखरुजु नबातुहु बिइज्नि रब्बिह वल्लज़ी खबुसा ला यखरुजु इल्ला नकीदा कदालिक नुसर्रिफुल आयाति लिकौमिन यशकुरून। और जो अच्छी जमीन होती है उसका सब्जा तो अपने रब के हुक्म से निकल आता है, और जो खराब हो उसका सब्जा बड़ी मुश्किल से थोड़ा सा निकलता है। हम उसी तरह शुक्र करने वाले लोगों के लिए तफसील से आयात बयान करते हैं। यहां दो चीजों को, अच्छी जमीन तो वो फायदा उठाती है उस पानी से और उससे सब कुछ निकलता है, इससे मुराद मोमिन लिया गया कि ईमान वाला है, वो कुरान से फायदा उठाता है, नबी की तालीम से फायदा उठाता है। और एक वो है कि कहा कि जिसे खराब जमीन, वो कुछ भी नहीं उससे निकलता, इसकी मिसाल काफिर की तरह कि सब कुछ सुनकर भी वो फायदा हासिल नहीं करता, तो मोमिन की मिसाल वो अच्छी जमीन की तरह है कि जिससे फल निके, ताजगी आए, हरियाली हर तरफ फैल जाए, क्योंकि बारिश तो सब जगह ही बरसी है, इधर भी बरसी है उधर भी बरसी है, मगर यहां बतौर खास हरियाली हो गई दूसरी तरफ नहीं, तो अब वो खराब जमीन है, उसकी जितना भी पानी गिर जाए वो उसको फायदा नहीं पहुंचना, कभी को थोड़ा बहुत निकल आए वरना उसे कोई फायदा नहीं पहुंचना। तो मोमिन को हमेशा नफा मंद होना चाहिए, फायदा करने वाला, फायदा पहुंचाने वाला होना चाहिए और फायदा अखज करने वाला होना चाहिए। उसका सीना नूरे कुरान से रोशन रहे, उसका सीना तालीमात नबविया सल्लल्लाहु अलैहि वसल्लम से वो रोशन रहे और उन पर अमल पैरा करे, ये एक मोमिन की बेहतरीन मिसाल है। आगे फरमाया लक़द अरसलना नूहन इला कौमिही फ़क़ाल या कौमि इबुदुल्लाह मा लकुम मिन इलाहिन गैरुह इन्नी अखाफ अलैकुम अज़ाब यौमिन अज़ीम قال الملأ من قومه إنا لنراك في ضلال مبين. بے شک ہم نے نوح کو اس کی قوم کی طرف بھیجا تو اس نے کہا اے میری قوم اللہ کی عبادت کرو اس کے سوا تمہارا کوئی معبود نہیں، بے شک میں تم پر بڑے دن کے عذاب کا خوف کرتا ہوں. اس کی قوم کے سردار بولے بے شک ہم تمہیں کھلی گمراہی میں دیکھتے ہیں، ہم تمہیں کھلی گمراہی میں دیکھتے ہیں. ناظرین کرام، حضرت نوح علیہ السلام جن کے ناموں کے بارے میں آیا کہ آپ کا نام عبد الغفار اور اس طرح اور بھی مختلف بیان کیا گیا، آپ وہ پہلے رسول بن کر آئے تھے جو کفار کی طرف رسول جن کو بنایا گیا، تو ان میں پہلے حضرت نوح علیہ السلام تھے. آپ حضرت ادریس علیہ السلام کے پڑپوتے تھے اور آپ بڑی گریہ زاری کرتے تھے اللہ کی بارگاہ. تو اللہ پاک نے یہ واقعات کو بیان فرمایا کہ نوح علیہ السلام کو بھیجا اور اس سے پہلے بھی جو انبیاء کرام علیہ السلام کو بھیجا، یہ دعوت کا انداز کوئی نیا نہیں ہے، تبلیغ کی ہے انہوں نے، انبیاء نے تبلیغ کی ہے. اور پھر ہمارے نبی صلی اللہ تعالی علیہ وسلم کی نبوت پر یہ زبردست دلیل ہے. آپ صلی اللہ تعالی علیہ وسلم امی تھے، مخلوق میں سے کسی سے کچھ نہیں پڑھا ہوا، جو کچھ علم دیا وہ اللہ نے دیا. تو آپ نے وہ واقعات اپنے ان مخالفین کو سنائے کہ یہ ہوا یہ ہوا، فلاں نبی آئے فلاں آئے، پھر انہوں نے اپنی قوم کو ڈرایا، عذاب سے ڈرایا. حضرت نوح علیہ السلام کو جو وہ کہنے لگے، قوم کے بڑے سردار انہی کو کہنے لگے کہ بے شک ہم تمہیں کھلی گمراہی میں دیکھتے ہیں. اب آگے کیا فرمایا، قال یا قوم لیس بی ضلالت ولکنی رسول من رب العالمین ابلغکم رسالات ربی وانصح لکم واعلم من اللہ ما لا تعلمون اب عجبتم ان جاءکم ذکر من ربکم علی رجل منکم لینذرکم ولتتقوا ولعلکم ترحمون. آپ نے فرمایا اے میری قوم مجھ میں کوئی گمراہ نہیں، میں تو رب العالمین کا رسول ہوں، میں تمہیں اپنے رب کے پیغامات پہنچاتا ہوں اور تمہاری خیرخواہی کرتا ہوں، اور میں اللہ کی طرف سے وہ علم رکھتا ہوں جو تم نہیں رکھتے. اور کیا تمہیں اس بات پر تعجب ہے کہ تمہارے پاس تمہارے رب کی طرف سے تمہی میں سے ایک مرد کے ذریعے سے نصیحت آئی تاکہ وہ تمہیں ڈرائے اور تاکہ تم ڈرو اور تاکہ تم پر رحم کیا جائے، تم ڈرو تاکہ تم پر رحم کیا جائے. اب یہاں پہ جو قوم کے سرداروں کی جہالت تھی اور یہ ان کی صفاحت تھی، بے وقوفی تھی، جنہوں نے آپ کو کہا کہ تمہیں ہم کھلی گمراہی میں دیکھتے ہیں، تو آپ نے فرمایا میں تو کوئی گمراہی نہیں، میں تو اللہ کا رسول ہوں، میں اللہ کے پیغام تمہارے پاس پہنچاتا ہوں. اور یہ انبیاء کرام علیہ السلام پر طرح طرح کے اعتراضات ہوئے اور انہوں نے بڑے ہی احسن طریقے سے تبلیغ فرمائی، یعنی وہاں فوراً لڑنا جھگنا یہ نہیں بلکہ احسن انداز سے انہیں تبلیغ کی. حضرت موسیٰ علیہ السلام، حضرت ہارون علیہ السلام کو اللہ پاک نے فرعون کے پاس بھیجا، حالانکہ وہ سرکش تھا، لیکن کیا کہا گیا انہیں، فَقُولَ لَهُ قَوْلًا لَيِّنًا لَعَلَّهُ يَتَذَكَّرُ أَوْ يَخْشَى. اور تو تم اس سے نرم بات کہنا اس امید پر کہ شاید وہ نصیحت قبول کر لے اور اللہ سے ڈر جائے. تو ہمیں بھی آج یہی انداز، کہ یہ ہمارے لیے بہت بڑا ایک درس ہے، علماء کے لیے، وائزین کے لیے، مقررین کے لیے، خطباء کے لیے، مبلغین کے لیے، کہ ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنہ، کہ اپنے رب کے راستے کی طرف حکمت اور اچھی نصیحت کے ساتھ بلاؤ، حکمت اور اچھی نصیحت. تو مبلغین کو کبھی بھی نہیں چاہیے کہ سامنے کچھ بھی کوئی بات کرے، احسن انداز سے دلیل کا جواب دو، انہیں اپنی تبلیغ وہ پیغام پہنچاتے رہو، اس پیغام سے اپنے آپ کو محروم نہیں کرنا. آگے اللہ فرماتا ہے، فَكَذَّبُوهُ فَأَنجَيْنَاهُ وَالَّذِينَ مَعَهُ فِي الْفُلْكِ وَأَغْرَقْنَا الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا إِنَّهُمْ كَانُوا قَوْمًا عَمِينَ. تو انہوں نے نوح کو جھٹلایا تو ہم نے اسے اور جو اس کے ساتھ کشتی میں تھے سب کو نجات دی، اور ہماری آیتیں جھٹلانے والوں کو غرق کر دیا، بے شک وہ اندھے لوگ تھے. تو حضرت نوح علیہ السلام نے طرح طرح طریقے سے انہوں کو سمجھایا، بلکہ قرآن مجید کے سورہ نوح کے اندر موجود ہے کہ آپ نے کتنی ان سے تبلیغ فرمائی ہے، اور یہ کہا گیا کہ آپ نے 900 سے زائد سال آپ نے تبلیغ کی، یعنی آپ کی تبلیغ سینکڑوں سال ہو، اور پھر اس کے باوجود بھی جو مسلمان ہوئے، جو ایمان لائے، تو وہ کچھ زیادہ نہیں تھے، بلکہ کہا کہ 40 مرد اور 40 عورتیں آپ کی اس کشتی میں تھے، اور آپ کے علاوہ کسی اور کی نسل اور اولاد نہ چلی، इसलिए हज़रत नूह अलैहिस्सलाम को आदम सानी कहा जाता है, यानी शुरू से आदम अलैहिस्सलाम उनकी औलाद चली, फिर जब इस कौम पर सारे तो गर्क हो गए, तबाह हो गए, और कुछ जो इनके साथ कश्ती में थे, अब जो कश्ती में थे उनके भी किसी की औलाद नहीं चली सिवाय हज़रत नूह अलैहिस्सलाम की। इस एतबार से आप आदम सानी कह रहे हैं। तो अल्लाह पाक ने दुनियावी तौर पर भी किसी पर अजाब उस वक्त तक नहीं भेजा जब तक अपना रसूल न उनमें भेज दिया। कुरान में फरमाया वमा कुन्ना मुअज़्ज़िबीन हत्ता नबअथ रसूला, और हम किसी को अजाब देने वाले नहीं हैं जब तक कोई रसूल न भेज दे, जब तक कोई रसूल न भेज दे। वो रसूल उनमें गए, उन्होंने पैगाम पहुँचाया, सब तबलीग की, उसके बावजूद कोई अड़ा रहा, झुठलाता रहा अल्लाह की आयतों को, तो फिर अल्लाह के अजाब भी उन पर नाजिल हुए हैं। तो ये सूरह आराफ़ में अल्लाह पाक ने फिर कई और अम्बिया का वो तज़किरा भी किया है। अल्लाह पाक हम सबको अपने नबी सल्लल्लाहु ताला अलैहि वसल्लम की तालीमात जो आप लेकर आए और जो आप एक चाहते हैं कि उम्मती क्या हो और कैसा बने, नाज़रीन किराम हमें उन तमाम तकाज़ों को पूरा करना है ताकि हम कुरान की तालीमात पर भी अमल करने वाले हों और नबी सल्लल्लाहु अलैहि वसल्लम के फरामीन पर भी अमल करने वाले हों। अल्लाह पाक हम सबको कुरान का कुरान का ख़ास वो नूर अता फरमाए और कुरान पढ़ने, कुरान समझने और अमल पैरा होने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी सल्लमीन सल्लल्लाहु अलैहि वसल्लम।
कुरान कुरान कुरान।